नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा जगत भण्डारीसँगै सरस्वती अधिकारीको स्वागत छ।
नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
आगामी आर्थिक वर्षका लागि 14.74 अर्बको बजेट सार्वजनिक, स्वास्थ्यको बजेट बढाइयो, प्रशासनिक खर्चमा कटौती।
6 लाख रोजगारी सिर्जनाका लागि 20 अर्ब बजेट विनियोजन, विदेशबाट फर्किएकालाई विकास निर्माणमा सहभागी गराइने।
नेपालमा कोरोना संक्रमितको संख्या 1000 नाग्यो, 5 संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि।
फ्रान्समा पछिल्लो महिना मात्रै 8.5 लाख मानिसको रोजगारी गुम्यो, अमेरिकामा पनि 8 हप्तामा 3 करोड़ बढी बेरोजगार।
र युवा तथा खेलकुद मन्त्रालयको बजेट घट्यो, आगामी वर्षका लागि 2.36 अर्ब छुट्याइयो।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारले आगामी आर्थिक वर्षका लागि 14.74 अर्ब रूपैयाँ बजेट ल्याएको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संघीय संसदको दुवै सदनमा आज पेश गर्नुभएको कुल बजेट मध्ये 9.48 अर्ब रूपैयाँ चालू खर्च हुनेछ भने 3.52 अर्ब रूपैयाँ पुँजीगत खर्चका लागि छुट्याइएको छ। सरकारले 8.89 अर्ब रूपैयाँ राजस्व संकलनबाट उठाउने अनुमान गरेको छ। साथै वैदेशिक सहायताबाट 60.52 अर्ब, वैदेशिक ऋणबाट 2.95 अर्ब र आन्तरिक ऋणबाट 2.25 अर्ब उठाइनेछ। कोरोना संकटका कारण सरकारले चालू वर्षको भन्दा केही घटाएर बजेट ल्याएको हो। चालू वर्षका लागि सरकारले 15.32 अर्ब रूपैयाँको बजेट ल्याएको थियो। यसपटक स्वास्थ्य मन्त्रालयको बजेट झण्डै 23 अर्बले बढाएर 90.69 अर्ब पुर्याइएको छ। अर्थमन्त्री खतिवडाले कोरोनाको महामारीबाट बस्न स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको बताउनुभयो।
कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि तत्काल आवश्यक पर्न सक्ने औषधि, उपकरण तथा उपचार सामग्री कम हुन नदिन रु 6 अर्ब बजेट व्यवस्था गरेको छु। चिकित्सक, स्वास्थ्यकर्मी तथा प्रयोगशालामा काम गर्ने कर्मचारीका लागि व्यक्तिगत सुरक्षा उपकरणको व्यवस्था सहित सेवामा उत्प्रेरित गर्न प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। कोरोना लगायत अन्य संक्रामक रोग विरुद्ध कार्यरत सबै स्वास्थ्यकर्मीलाई रु 5 लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा गर्ने व्यवस्था गरेको छु। आगामी वर्ष काठमाडौँ उपत्यकामा 300 शैयाको सुविधा सम्पन्न छुट्टै सर्वारोग अस्पताल निर्माण, काठमाडौँ उपत्यका र प्रदेश राजधानीका सरकारी अस्पतालमा थप 250 शैयाका आइसियु बेड स्थापना र सबै प्रदेश राजधानीमा 50 शैयाको सर्वारोग अस्पताल सञ्चालन गरिनेछ।
लकडाउनका कारण समस्यामा परेकालाई यसअघि घोषणा गरिएको तत्काल राहतको कार्यलाई संक्रमण जोखिम कायम रहँदासम्म निरन्तरता दिने उहाँले बताउनुभयो। कोरोना महामारीले समस्यामा परेका वर्गलाई थप केही राहतको घोषणा पनि अर्थमन्त्री खतिवडाले गर्नुभएको छ।
कोरोना प्रभावित असंगठित क्षेत्रका श्रमिकलाई न्यूनतम ज्यालाको 1/4 बराबरको खाद्यान्न राहत स्वरूप प्रदान गर्ने रकमको व्यवस्था गरेको छु। घरेलु, साना तथा मझौला उद्यम तथा कोरोना प्रभावित पर्यटन व्यवसायका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि 5% ब्याजमा कर्जा उपलब्ध गराउन रु 50 अर्बको छुट्टै कोष खडा गर्ने व्यवस्था गरेको छु। घरायसी साना विद्युत उपभोक्तालाई मासिक 10 युनिटसम्म खपत गर्नेलाई निःशुल्क, मासिक 150 युनिटसम्म खपत गर्नेलाई 25% र 250 युनिटसम्म खपत गर्नेलाई 15%ले महसुल छुट दिने तथा खाने पानी र सिँचाइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युत शुल्क, मिना र विद्युत महसुलमा सहुलियत दिने व्यवस्था गरेको छु। कोरोनाबाट प्रभावित कृषि, घरेलु, साना तथा मझौला उद्योग, उत्पादनमूलक उद्योग, होटल पर्यटन लगायत क्षेत्रका उद्योग व्यवसायलाई 5% सहुलियत ब्याज दरमा कर्जा उपलब्ध गराउन नेपाल राष्ट्र ब्याङ्कले ₹1 खर्बसम्मको पुनर्कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था मिलाएको छ।
सरकारले साउन 1 गतेदेखि लागू हुने गरी कर्मचारीको भत्ता र प्रशासनिक खर्चमा कटौती गरेको पनि बताएको छ।
राजस्व संकलनमा आउने संकुचन र सार्वजनिक खर्चमा पर्ने थप चापलाई व्यवस्थापन गर्न आगामी वर्ष प्रशासनिक खर्चमा मितव्ययता अपनाइनेछ। कार्यालय सञ्चालन, इन्धन, मर्मत, सहज अवस्था आएपछि हुने आन्तरिक र वैदेशिक भ्रमण, कम प्राथमिकताका गोष्ठी, सेमिनार, परामर्श, सहायता, भैपरी खर्च, फर्निचर, सवारी साधन खरिद तथा मर्मत खर्चमा उल्लेख्य बजेट कटौती गरेको छु। कोरोना रोगको रोकथामको सन्दर्भमा पहिलो पंक्तिमा रहेर काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका राष्ट्र सेवक बाहेक अरूलाई प्रदान हुने प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा खर्च, जोखिम भत्ता लगायतका सबै प्रकारका भत्ता 2077 साल साउन 1 गतेदेखि खारेज गरेको छु।
बजेटमा अर्थमन्त्री खतेउडाले अस्थायी र करार लगायत सबै राष्ट्र सेवा कर्मचारीको 1 लाख रुपियाँसम्मको कोरोना बिमा निशुल्क गरिदिने घोषणा समेत गर्नुभएको छ। राष्ट्र सेवा कर्मचारीलाई निजी आवास निर्माण र उनीहरूका सन्ततिलाई उच्च शिक्षा अध्ययन गर्न सहुलियत दरको कर्जा उपलब्ध गराउने व्यवस्था समेत मिलाइएको उहाँले बताउनुभयो। अर्थमन्त्री खतेउडाले नेपालमा पनि किसान क्रेडिट कार्ड वितरण गर्ने बताउनु भएको छ। यो कार्ड मार्फत किसानलाई सरकारले उपलब्ध गराउने विभिन्न सेवा सहज रूपमा प्रदान गरिने बताउनुभयो।
कृषि तथा सिंचाइ क्षेत्रका लागि बजेट वृद्धि गरी क्रमशः ₹41.40 करोड र ₹27.96 करोड पुर्याएको छु। कृषिमा प्रदान गरिँदै आएको सबै प्रकारको अनुदान पुनरावलोकन गरी सङ्घ, प्रदेश र स्थानीय तहबीच यो सुविधा दोहोरो नपर्ने व्यवस्था मिलाइनेछ। कृषि ऋणमा सहज पहुँच पुर्याउन किसान क्रेडिट कार्डको सुरुवात गरिनेछ।
सबै स्थानीय तहमा 1 कृषि र 1 पशु प्रविधि नीति अवलम्बन गर्दै 50 करोड बजेट छुट्याइएको छ। अर्थमन्त्री डाक्टर खतिवडाले आगामी वर्षमा 1 स्थानीय तहमा 1 उत्पादन पकेट क्षेत्र सञ्चालनका लागि 3 अर्ब बढी बजेट छुट्याइएको बताउनुभयो। सरकारले 3 वर्षभित्र निर्माण सक्ने गरी पुष्पलाल मध्य पहाड़ी लोकमार्गका लागि 8.27 अर्ब बजेट छुट्याएको छ। यसमा सरकारको आफ्नै र दाताको सहुलियतपूर्ण ऋण खर्च गरिने भएको छ। पूर्वमा 5 थरको चिवा भन्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म पुग्ने यो सड़कको कुल लम्बाई 1,776 किलोमिटर छ। त्यस्तै सरकारले काठमाडौँ तराई फास्ट ट्र्याक 3 वर्षभित्र सम्पन्न गर्ने भन्दै आगामी वर्ष 8.93 अर्ब बजेट विनियोजन गरेको छ। सरकारले विमानस्थल निर्माण र विस्तारका लागि 19.42 अर्ब रुपियाँ विनियोजन गरेको छ। भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको 2रो टर्मिनल भवन बनाउने र सञ्चालन गर्ने बजेटमा उल्लेख छ। त्रिभुवन विमानस्थल विस्तार र स्तरोन्नति तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि पनि बजेट विनियोजन भएको छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने क्षेत्रमा बस्ती स्थानान्तरण र परिपथको लागि पनि बजेट विनियोजन भएको छ। सरकारले विभिन्न रेलमार्ग निर्माण गर्न 8.66 अर्ब रुपियाँ रकम विनियोजन गरेको छ। रसुवागढी काठमाडौँ, वीरगंज काठमाडौँ रेलमार्गको अध्ययन तथा पूर्व पश्चिम रेलमार्ग सहितका रेलमार्ग निर्माण गर्न यो रकम छुट्याइएको हो। त्यस्तै कोशी, नारायण लगायतका नदीमा पानी जहाज चलाउन पनि रकम विनियोजन गरिएको छ। सरकारले आउँदो 3 वर्षमा खर र फुस्का छाना विस्थापित गर्ने लक्ष्यका साथ बजेट छुट्याएको छ। यसका लागि आउँदो वर्ष 1 लाख सुरक्षित आवास निर्माण गर्ने र यसका लागि 3.50 अर्ब रुपियाँ विनियोजन भएको छ।
अर्थमन्त्री खतेउडाले देशमा 6 लाख नयाँ रोजगारी सिर्जना गर्न 20 अर्ब रुपियाँ बजेट छुट्याएको बताउनुभयो। स्थानीय तहबाट निर्माण हुने विकास तथा निर्माणका आयोजनाहरूमा विपन्न नागरिकलाई लक्षित गरी कामको लागि खाद्यान्न कार्यक्रम ल्याएको छ। यस्तै बेरोजगार रहेका, कोरोनाका कारण रोजगारी गुमेका र वैदेशिक रोजगारीबाट फर्केका, पारिश्रमिक र प्रविधि सहितको जनसहभागितामूलक विकास निर्माणमा परिचालन गर्न आवश्यक रकम छुट्याइएको उहाँले बताउनुभयो।
प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा विस्तार गरी सङ्घ, प्रदेश र स्थानीय तहमा सञ्चालित सार्वजनिक विकास निर्माण कार्य श्रममूलक प्रविधिबाट कार्यान्वयन गरिनेछ। यो कार्यक्रम मार्फत थप 2 लाख रोजगारी उपलब्ध गराउन ₹11.60 करोड बजेट विनियोजन गरेको छु।
देशको श्रम बजारमा कार्यरत विदेशी कामदार कोरोनाका कारण स्वदेश फर्किएपछि सिर्जना भएको रोजगारीको अवसर नेपालीले पाउने गरी सिपमूलक तालिम र प्रविधिको पहुँचका लागि कार्यक्रम ल्याइने उल्लेख छ। यस्तै कोरोनाका कारण रोजगारी गुमेका र तत्काल पुनरुत्थान भई रोजगार सिर्जना हुन नसक्ने क्षेत्रमा कार्यरत मजदुरहरूको सिप रूपान्तरण गरी अन्यत्र अन्यत्र काम गर्न सक्षम बनाउन, उत्पादन र सेवा क्षेत्रमा लगाउन, सिप विकास तालिम दिई कम्तीमा 50,000 जनालाई रोजगारी सिर्जना गर्न 1 अर्ब बजेट छुट्याइएको उहाँले बताउनुभयो। सरकारले मेलम्चे खानेपानी आयोजनाको दोस्रो चरणको कामका लागि पनि बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डाक्टर खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै 5 अर्ब 46 करोड रुपियाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। त्यस्तै आगामी वर्षको सुरुवातदेखि नै काठमाडौँ उपत्यकामा खानेपानी वितरण सुरु हुने बताइएको छ। यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि सरकारले 1 खर्ब 71 अर्ब 71 करोड बजेट विनियोजन गरेको छ। यो गत वर्षको भन्दा 8 अर्ब बढी हो। चालु आर्थिक वर्षका लागि शिक्षामा 1 खर्ब 63 अर्ब रुपियाँ बजेट विनियोजन गरिएको छ। COVID-19 कारण विद्यार्थीमा परेको मनोसामाजिक असर निवारण गर्न सकारात्मक सोचसहित सृजनशीलता विकासका क्रियाकलाप सञ्चालन गरिने पनि अर्थमन्त्री खतिवडाले बताउनु भएको छ। यो वर्ष 1,800 विद्यालय भवन तथा 38 आङ्गिक क्याम्पस भवन, 2,520 कक्षा कोठा स्थापना गर्न रकमको व्यवस्था गरिएको अर्थमन्त्रीले बताउनु भएको छ।
सरकारले यस वर्ष पनि सांसद विकास कोष नामले चर्चित स्थानीय विकास साझेदारी कार्यक्रमलाई निरन्तरता दिएको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्ष बजेट प्रस्तुत गर्दै अघिल्ला वर्षको तुलनामा बजेट केही घटाएर भए पनि यो कार्यक्रमलाई निरन्तरता दिइएको बताउनु भएको हो, जसका लागि 6 अर्ब 60 करोड बजेट छुट्याइएको छ। यो चालु आर्थिक वर्षको तुलनामा 3 अर्ब 30 करोड रुपियाँले कम हो। सरकारले चालु आर्थिक वर्षमा यस कार्यक्रमका लागि 9 अर्ब 90 करोड रुपियाँ विनियोजन गरेको थियो। यसअघि कतिपय अर्थविद र केही सांसदहरूले कोरोनाको महामारीका बेला यस कार्यक्रमलाई कटौती गर्न माग गर्दै आएका थिए। गत वर्ष पनि यो कार्यक्रम विवादित बनेको थियो। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुसीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईँले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम, विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम, विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बीमा योजनाहरूबाट आफ्नो साथै श्रीमती, छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बीमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बिहोर्ने, समग्र नारीहरूप्रति समर्पित बीमा योजनाहरू सहित 17 भन्दा बढी जीवन बीमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 12 वर्षदेखि हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
नोभल कोरोना एक नयाँ प्रजातिको भाइरस हो। यस भाइरसको संक्रमणले सामान्य रुगाखोकीदेखि गम्भीर प्रकारको श्वास प्रश्वास सम्बन्धी समस्या गराउन सक्छ।
नोभल कोरोना भाइरस संक्रमणका मुख्य लक्षणहरू:
100.4 डिग्री फरेनहाइट भन्दा माथि ज्वरो आउने,
सास फेर्न गाह्रो हुने,
रुगा र खोकी लाग्ने।
नोभल कोरोना भाइरसको संक्रमणबाट आफू र अरूलाई बचाउने उपायहरू:
नियमित रूपमा साबुन पानीले हात धुने,
खोक्दा र हाच्यु गर्दा नाक र मुख छोप्ने,
ज्वरो रुगा खोकीको लक्षण देखिएमा स्वास्थ्य कर्मीसँग परामर्श लिने,
रुगा खोकीको लक्षण भएका व्यक्तिबाट टाढै बस्ने, माछा मासु तथा अन्डा राम्रोसँग पकाएर मात्र खाने।
नेपाल सरकार, संचार तथा सूचना प्रविधि मन्त्रालय।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
सरकारले आगामी वर्षका लागि स्वास्थ्य क्षेत्रको बजेट वृद्धि गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष 2077-78 लागि स्वास्थ्यमा 90 अर्ब 69 करोड रकम विनियोजन गरिएको जानकारी दिनुभयो। अहिले महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस रोकथामका लागि 6 अर्ब रकम विनियोजन गरिएको छ। रोगको उपचार नियन्त्रणमा विशेष प्राथमिकता दिँदै स्वास्थ्यमा बजेट ल्याइएको बताइए पनि जनस्वास्थ्यविद रविन्द्र पाण्डेले कोरोनाको परीक्षण हुने गरी स्पष्ट रूपमा बजेट नल्याइएको प्रतिक्रिया दिनुभएको छ।
पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बजेट सिद्धान्त ठिक आए पनि व्यवहारमा सही नभएको प्रतिक्रिया दिनुभएको छ। स्वास्थ्यमा बजेट बढाइए पनि त्यो पर्याप्त नभएको उहाँको भनाइ छ। रोजगारी सिर्जना र कृषि क्षेत्रको रूपान्तरण पनि यसअघिकै निरन्तरता भएको उहाँले बताउनुभयो। उद्योगिक व्यवसायीहरूले कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रलाई सहयोग पुर्याउने गरी बजेट आएको प्रतिक्रिया दिएका छन्। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले कोरोनाको संक्रमणबाट मानव जीवन बचाउने गरी बजेट आएकाले स्वागत योग्य भएको बताउनुभयो। उत्पादनका लागि आउनुपर्ने कार्यक्रम भने अपेक्षानुसार आउन नसकेको उहाँले बताउनुभयो।
नेपालमा कोरोना संक्रमितको संख्या 1000 नाघेको छ। पछिल्लो 24 घण्टामा मात्र 156 जना नयाँ संक्रमितको पहिचान भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य समन्वय महाशाखा प्रमुख डाक्टर विकास देवकोटाका अनुसार यससँगै देशभर कुल संक्रमितको संख्या 1042 पुगेको छ। यसैगरी नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या 5 पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। मृत्यु हुने 5 कोरोना संक्रमित ललितपुरको बुगमती 22 एक पुरुष रहेको देवकोटाले बताउनुभयो।
उहाँ ललितपुर महानगरपालिका बुगमती 22 56 वर्षीय पुरुष हुनुहुन्छ। उहाँ जेठको 11 गते किस्ट अस्पताल ग्वारकोमा भर्ना हुनुभएको थियो। आइसियुमा उपचार भएको थियो। उहाँलाई कलेजो सम्बन्धी रोग थियो। 12 गते नमुना संकलन भई परीक्षण भएको थियो र हिजो 14 गते मृत्यु भएको छ। यो सँगै मृत्यु हुने व्यक्तिको संख्या 5 पुगेको छ। मृत्युको संख्या पनि बढ्दै गएको छ, संक्रमितहरूको संख्या पनि बढ्दै गएको छ। यो परिवेशमा हामीले थप सजगता, थप हाम्रा कार्यहरूलाई अझै गतिशील बनाउनु पर्नेछ। अझ बढी चुनौतीहरू थपिने सम्भावना छ देशमा। यो संक्रमण बढ्दो क्रममा रहेकोले त्यसले गर्दाखेरि खास गरी दीर्घरोगी व्यक्तिहरू, नियमित औषधि सेवन गर्ने व्यक्तिहरूले थप सजगता अप्नाउनु पर्ने हुन्छ। आफ्ना औषधिहरू खाइराख्नु पर्ने हुन्छ। कसैले कसैलाई भेदभाव नगरौँ।
कुल संक्रमित मध्ये 187 जना कोरोनालाई जितेर घर फर्किएका छन्। आज देशका विभिन्न अस्पतालका आइसोलेसनमा 850 जना र क्वारेन्टाइनमा 86,057 जना छन्।
यसैबीच भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिक मृत्यु भएकालाई कोरोना भएको पुष्टि भएको छ। अर्घाखाँचीको भूमिका स्थान नगरपालिका वडा नम्बर 9 35 वर्षीय कृष्ण बहादुर गैरेको बाटोमा मृत्यु भएको थियो। अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले मृतकलाई कोरोना भएको बताउनु भएको हो। भारतबाट 2 बस रिजर्भ गरेर आइतबार मृतक सहित 91 जना नेपाल प्रवेश गरेका थिए। मृतक सहित उनीसँग सम्पर्कमा रहेका 2 जनाको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको छ। यसैबीच भर्खरै प्राप्त समाचार अनुसार पर्सामा आज थप 4 जना कोरोना संक्रमित भेटिएका छन्। पर्साको पोखरिया नगरपालिका 9 का 4 जनामा संक्रमण पहिचान भएको हो।
प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ। आज दिउँसो पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले क्वारेन्टाइनमै नागरिकको मृत्यु भइरहेको, मृत्यु भइसकेपछि मात्र रिपोर्ट आएको तथा बाहिरबाट आउनेहरूको सिमानाकामा परीक्षण समेत हुन नसकिरहेको भन्दै सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो।
क्वारेन्टाइन किन गाईको गोठ जस्तो बनाइएको छ? बाहिरबाट ल्याउनेलाई सिमानामा किन परीक्षण राम्रोसँग गरिएको छैन? बस्ने व्यवस्था किन गरिएको छैन? रेमिटेन्सको पैसा खन खन गर्दै गर्दाखेरि देश गन्न मिल्ने तर रेमिटेन्स पठाएका नागरिकलाई देश ल्याउने सन्दर्भमा दृष्टिकोण बनाउने कुरामा सरकार किन गम्भीर छैन? परीक्षणको दायरा अहिले पनि किन बढाइएको छैन? सरकार यो भयावह अवस्था बनाउनलाई यी सारा चित्रलाई, व्यथितको चित्रलाई, राष्ट्रियताको मुद्दा उठ्दै गर्दा सबै कुरा छोपिन्छ भन्ने भ्रममा छ भने नेपाली काङ्ग्रेस पार्टीको केन्द्रीय कार्यालयबाट औँला ठडाएर सरकारलाई हामी अपिल र आग्रह गर्न चाहन्छौँ। नागरिकको मृत्यु बन्दै गरेको दृश्यलाई गनेर बस्ने जिम्मेवारी मात्रै, बही खातामा बालबटारा बसेर लेख्ने मात्रै दायित्व सरकारको या प्रधानमन्त्रीको होइन। कोरोनाको सन्दर्भमा सरकार गम्भीर बनोस्।
उहाँले हिजो बसेको प्रतिनिधि सभाको बैठकको कार्यसूचीमा राखिएको संविधान संशोधन विधेयक कंग्रेसका कारण कार्यसूचीबाट हटाइएको भनेर सरकार र सत्तारूढ दलले दिएको अभिव्यक्तिप्रति आपत्ति समेत जनाउनुभयो।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
दुग्ध सेवन स्वस्थ जीवन।
दुग्ध विकास संस्थानबाट उत्पादित प्रशोधित गुणस्तरीय दूध, दही, घिउ, पनिर, चीज तथा अन्य दुग्धजन्य पदार्थको सेवनले रोगसँग लड्ने क्षमता बढाउने भएकोले सुरक्षित रूपमा उत्पादन र प्याकेजिङ गरिएका डीडीसी ब्रान्डका दूध तथा अन्य दुग्ध पदार्थहरूको सेवन गरी सुरक्षित र स्वस्थ बनाऊ।
दुग्ध विकास संस्थान लैनचौर काठमाडौँ, सम्पर्क नम्बर 0144113997, बालाजु 0143555024।
कोरोना भाइरस COVID-19 सतर्कता सम्बन्धी जरुरी सार्वजनिक अपिल। विश्व स्वास्थ्य संगठन WHO खोक्दा वा हच्छ्यौं गर्दा निस्कने छिटाबाट कोरोना भाइरस संक्रमणको उच्च जोखिम हुने निष्कर्ष निकालेको छ। यस अनुसार सुर्ती, गुटखा, जर्दा, पान आदि सेवन गरेर जथाभावी थुक्दा सेवनकर्तासँगै अन्य पनि संक्रमणको चपेटामा पर्न सक्ने देखिन्छ। तसर्थ COVID-19 सहितका अन्य जटिल रोगको जोखिमबाट बस्न र अरूलाई बचाउन त्यस्ता पदार्थको सेवन तथा बिक्री वितरणमा कडाई गर्न अत्यन्त जरुरी छ। त्यसो गर्दा सेवनकर्ताको स्वास्थ्यमा पर्ने जोखिम त घट्छ नै, अन्यलाई पनि जोखिमबाट परे राख्न सकिन्छ। साथै राष्ट्र र नागरिकको अरबौं रुपियाँ सञ्चित हुन सक्छ। सुर्तीजन्य पदार्थको सेवन बन्द गरौं, आफू बचौं, अरूलाई बचाऊ। सार्वजनिक हितका लागि समाजसेवी सिद्धिलाल श्रेष्ठ, हेटौँडा मकवानपुरको अपिल।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। म्याग्दीमा आज साँझ एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। म्याग्दीमा पहिलो पटक संक्रमण देखिएको हो। मालिका गाउँपालिका घर भई बेनी नगरपालिकाको क्वारेन्टाइनमा रहेका 30 वर्षीय पुरुषमा संक्रमण देखिएको छ।
वरिष्ठ गीतकार रत्न शमशेर थापाको आज निधन भएको छ। 83 वर्षको उमेरमा थापाको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। छातीमा समस्या देखिएपछि हिजो साँझ उहाँलाई नर्भिक अस्पताल लगिएको थियो। रत्न शमशेर राणा स्वर्गकी रानी गोरेटो त्यो गाउँको फुलै फूलको मौसम तिमीलाई एकान्छा ठट्टैमा बैंस जान लाग्यो घुम्तीमा नआऊ है तिमी जस्ता प्रेमिल गीतका लागि अब्बल नाम हो। हरेक नेपाली मनमा राष्ट्रप्रेम देशभक्ति जगाउन पनि रत्न शमशेरका गीत उत्तिकै सफल भएका छन्। पंक्षीमा डाँफे राम्रो, फूलमा लाली गुराँस, हामीलाई लाग्छ राम्रो, नेपाली धरतीका आकाश, जाग लम्क चम्क हे लगायतका उहाँका राष्ट्रप्रेमले उत्प्रोत गीतहरू चर्चित छन्। उहाँलाई सम्झने एउटा मात्र गीत छैनन्। विक्रम सम्बत 1994 साउन 16 गते जन्मिनुभएका थापाका दुई छोरा र श्रीमती हुनुहुन्छ। उहाँ काठमाडौँको कमल पोखरीमा बस्दै आउनुभएको थियो। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँको निधनमा दुःख व्यक्त गर्नुभएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगत प्रसाद उपाध्यायले गीतकार थापाको निधनले गीत संगीतका क्षेत्रमा अपूरणीय क्षति भएको बताउनु भएको छ।
आज 13 गणतन्त्र दिवस, विक्रम सम्बत 2062-63 को जनआन्दोलन र 10 वर्ष जनयुद्धको जगमा भएको निर्वाचनबाट गठित संविधान सभाको पहिलो बैठकले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिन। 2065 जेठ 15 गते बसेको संविधान सभाको पहिलो बैठकले 238 वर्ष लामो राज परम्परा अन्त्यको घोषणा गरेको थियो। यस वर्षको गणतन्त्र दिवस 3 दिनसम्म घर घरमा दीपावली गरेर मनाइँदैछ। कोरोना भाइरसको महामारीका कारण मुलुक लकडाउनमा भएकाले कुनै पनि औपचारिक कार्यक्रमहरू भने आयोजना गरिएन। दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री परिषदको सिफारिसमा 233 कैदीको बाँकी कैद सजाय मिनाहा गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र स्थापना पश्चात जनताको चेतनास्थलले ठूलो फड्को मारेको बताउनु भएको छ। गणतन्त्र दिवसका अवसरमा भिडियो मार्फत शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले वर्षौंदेखि मूर्छित विकास र समृद्धिका सपनाहरूले साकार रूप लिन थालेको दावी समेत गर्नुभएको छ। दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित विभिन्न राजनैतिक दलका नेता, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षले पनि शुभकामना सन्देश दिनुभएको छ।
रुकुम पश्चिमको सोती घटनामा बेपत्ता भएका मध्ये भेरी नगरपालिका 4 का सन्दीप विकको शव भेटिएको छ। यससँगै उक्त घटनामा मृत्यु भएका 5 जनाको शव भेटिएको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिनुभयो। भेरी नगरपालिका 11 का गोविन्द शाही अझै बेपत्ता छन्। भेरी नगरपालिका 4 का नवराज विक, लोकेन्द्र सुनार, गणेश बुढा चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै भेटिएको थियो। अन्तर्जातीय प्रेमका कारण जेठ 10 गते चौरजहारी 8 सोतीमा भएको उक्त घटनामा अनुसन्धान गर्न थप 6 जनालाई प्रहरीले पक्राउ गरेको छ। रुकुम पश्चिम प्रहरी प्रमुख ठग बहादुर केसीका अनुसार किटानी जाहेरी गरिएका मध्ये 18 जना पक्राउ परिसकेका छन् भने अन्य 2 जनालाई प्रहरीले खोजी गरिरहेको छ।
समयमै उद्धार नगरिँदा नेपाल भारत सिमानाका झुलाघाटमा अलपत्र परेका नेपाली नागरिकको बिचल्ली भएको छ। गत 6 दिनदेखि अलपत्र परेको 250 बढी नेपाली मजदुरको बिचल्ली भएको हो। भारतका विभिन्न स्थानबाट रोजगारी गुमेपछि घर फर्कन लागेका नेपाली मजदुर बिचल्लीमा परेका हुन्। जेठ 10 गतेदेखि घाटमा अलपत्र नेपालीहरूले जंगलमा बास बस्नु परेको गुनासो गरेका छन्। यसैबीच महाकाली पारी भारतको झुलाघाटमा अलपत्र परेका नेपाली करिब 600 मजदुरलाई आज स्वदेश भित्राइएको छ। जेठ 10 गतेदेखि सिमानाकामा अलपत्र परेका 576 मजदुरलाई स्वदेश भित्राइएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले जानकारी दिनुभयो।
भारतबाट उद्धार गरेकाहरूलाई राख्नका लागि क्वारेन्टाइन निर्माण गर्ने विषयमा विवाद हुँदा रौतहटको कटहरियामा 12 राउन्ड हवाई फायर भएको छ। क्वारेन्टाइन निर्माण गर्न स्थानीयले अवरोध गरेपछि झडप भएको हो। झडपमा परि प्रहरी सहायक निरीक्षक हिरालाल शाहको टाउकोमा चोट लागेको छ। चन्द्रपुर नगरपालिकामा पनि भारतबाट उद्धार गरिएकाहरूले अझै बस्ने ठाउँ पाएका छैनन्।
मकनपुरको कैलाश गाउँपालिकाको कार्यालय भवन आग लागेबाट ध्वस्त भएको छ। गाउँपालिकाको भवन सहित सबै कागजात जलेर नष्ट भएको गाउँपालिकाका उपाध्यक्ष सुकुमाया थिङले जानकारी दिनुभयो। उहाँका अनुसार सोलरको ब्याट्री पड्केर आग लागि भएको हो।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्समा अप्रेल महिनामा झण्डै 8,50,000 मानिस बेरोजगार भएका छन्। यो सँगै त्यहाँ बेरोजगारहरूको संख्या बढेर 45 लाख पुगेको अधिकारीहरूले बताएका छन्। देशको रोजगार एजेन्सीहरूले 1996 बेरोजगारीको आँकडा दर्ता भएपछि बेरोजगार हुनेको यो अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या रहेको बताएका छन्। अप्रेलमा बेरोजगार भएका मानिसहरूमध्ये 3/4 मानिस पहिलेदेखि नै आफ्नो क्षमताभन्दा कम हैसियतको काम गर्दै आएका थिए। हाल अमेरिकामा पनि बेरोजगारी दर बढिरहेको छ। पछिल्लो 8 हप्तामा अमेरिकामा 3 करोड़भन्दा बढी मानिसको रोजगारी गुमेको छ। यसैबीच विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेहरूको संख्या 57 लाख नाघेको छ। जोन हपकिन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार 57,17,575 जना संक्रमित छन्। कोरोनाका कारण हालसम्म विश्वभर 356,279 जनाको मृत्यु भइसकेको छ भने कुल संक्रमित मध्ये 23,74,387 जना उपचारपछि स्वस्थ भएर घर फर्किएका छन्।
नेपाल परिवेशमा अब खेल समाचार। सरकारले आगामी आर्थिक वर्ष 2077-78 लागि युवा तथा खेलकुद क्षेत्रको बजेट घटाएको छ। आगामी बजेटमा युवा तथा खेलकुद क्षेत्रका लागि गत वर्षभन्दा पनि कम 2,36,00,00,000 रुपियाँ विनियोजन गरिएको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले खेलकुद पूर्वाधारलाई केन्द्रमा राख्दै 2,36,00,00,000 को बजेट विनियोजन गरिएको जानकारी दिनुभयो।
खेलकुद पूर्वाधार विकास गर्न, उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्न र थप कवर हल निर्माण गर्न बजेट व्यवस्था गरेको छु। युवा तथा खेलकुद क्षेत्रमा ₹2,36 करोड विनियोजन गरेको छु।
सरकारले हरेक वर्ष खेल क्षेत्रका लागि बजेट घटाउँदै लगेको छ। चालू आर्थिक वर्ष 2076-77 का लागि युवा तथा खेलकुद मन्त्रालयलाई 3,99 करोड रुपियाँ विनियोजन गरिएकोमा 75-76 4,18 करोड रुपियाँ विनियोजन गरिएको थियो। यस वर्ष युवा तथा खेलकुद मन्त्रालयलाई 1,63 करोड सिलिङ तोकिएकोमा कोरोना संकट बढ्दै गएपछि त्यसमा पनि 15% कटौती गर्न मन्त्रालयलाई पत्राचार गरेको थियो। खेलकुद पूर्वाधारको अभाव भएको कर्णाली प्रदेशमा खेलकुद सञ्चालन हुन सक्ने गरी राष्ट्रिय पूर्वाधार विकास गरिने भन्दै अर्थमन्त्री खतिवडाले कर्णाली प्रदेशमा उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्न, सबै स्थानीय तहमा खेलग्राम विकास गर्न, खेलकुद पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिएको बताउनुभयो।
हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
आगामी आर्थिक वर्षका लागि 14,74 अर्बको बजेट सार्वजनिक, स्वास्थ्यको बजेट घटाइयो, प्रशासनिक खर्चमा कटौती,
6,00,000 रोजगारी सिर्जना गर्न 20 अर्ब बजेट विनियोजन, विदेशबाट फर्किएकालाई विकास निर्माणमा सहभागी गराइने,
नेपालमा कोरोना संक्रमितको संख्या 1,000 नाग्यो, 5 संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि,
फ्रान्समा पछिल्लो महिना मात्रै 8,50,000 मानिसको रोजगारी गुम्यो, अमेरिकामा पनि 8 हप्तामा 3 करोड बढी बेरोजगार,
र युवा तथा खेलकुद मन्त्रालयको बजेट घट्यो, आगामी वर्षका लागि 2,36 करोड छुट्याइयो।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने कुमार परियारलाई धन्यवाद। जगत र सरस्वती बिदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahasanchar र हाम्रो ट्विटर ह्यान्डल हो @thahasanchar।